This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
हजुर, आज आजको कार्यक्रम युवा संसारमा म देवी पोखरेल र सीता उपस्थित भइसकेका छौं। आज 19 तारिक मई 2013 र
जेठ 1 गते
जेठ महिनाको
1 गते
2070 साल। हजुर, तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौ र तपाईँलाई आजको यस कार्यक्रम अवधिभर म र सीता दुला तपाईँलाई मनोरञ्जन लगायत विभिन्न सामग्रीहरूद्वारा जानकारी गराउनेछौ र तपाईँ रेडियो छोडेर कहीँ पनि नजानुहोला।
हजुर, अनि आजको कार्यक्रममा हामी अपरा विन्फ्रेको अलिकति स्टोरी भन्न गइरहेका छौँ अनि एक दुईवटा कम्युनिटी अनाउन्समेन्ट पनि रहेका छन्
र साथसाथै मिठा मिठा गीत संगीत, युवा गतिविधि र समय रहेमा अरू सामग्री पनि तपाईँको लागि प्रस्तुत गर्न सक्नेछौँ। तपाईँ सुन्नुहुन्छ रेडियो एडलेड 101.5 मेगाहर्ज र हामीलाई अनलाइन सुनिरहनु भएको छ radio.adelaide.edu.au र फुर्सदको समयमा हामीलाई ipjournal.com, yuvasansar.com र iTunesमा पनि सुन्न सक्नुहुनेछ। र तपाईँ यदि हामीसँग सम्पर्क गर्नु परे हाम्रो फेसबुक मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज रहेको छ युवा संसार र फेसबुक एकाउन्ट पनि रहेको छ, पेज पनि रहेको छ। र श्रोताहरू, तपाईँलाई कार्यक्रममा आजको कार्यक्रममा स्वागत गर्दै एउटा गीतबाट सुरु गर्छु नि सीता।
हजुर, एउटा मिठो गीत सुनाएर हाम्रो साथीहरूलाई स्वागत गरौँ।
आजको पहिलो मिठो गीत त हामीले भनिहाल्यौँ श्रोताहरूको लागि, पहिलो मिठो गीत हामीले ल्याएको छौँ तुलसी पराजुलीको आवाजमा, आकाशैको कालो बादल। निकै अलि पुरानो
तर
निकै रमाइलो गीत ले तपाईँलाई आजको यस कार्यक्रममा मनोरञ्जनको खुराक सुरु गर्नेछौँ यो गीत प्रस्तुत गर्दै। र यो गीत पश्चात हामी कार्यक्रमका विविध विषयहरू लिएर आउनेछौँ।
कल्ले देखेको हुन्छ मरिन्छ कि बाँचिन्छ लैलै सम्झना नै मिठो हुन्छ जुनी जुनी साथी मरिन्छ के बाँचिन्छ लैलै सम्झना नै मिठो हुन्छ जुनी जुनी साँचिन्छ लैलै यदि मिठो सम्झनाले परदेशबाट फर्किआयो आफ्नै प्यारो माटो सम्झिन
हजुर आफ्नै गाउँको पानी रसिलो भन्दै थियो तुलसी पराजुले र उहाँका साथीहरू तपाईँलाई हामीले यो मिठो लोकगीतबाट आजको कार्यक्रम थालनी गर्यौं तपाईँलाई सुरुमै केही मनोरञ्जन दिने प्रयास गर्यौं तर थोरै गल्ती भने गर्यौं हामीले सुरुमा हामीले नेपाली मिति भन्दाखेरि जेठ 1 गते भनेका थियौं त्यो हाम्रो क्यालेण्डरले अलिकति थोरै गल्ती देखेको कारण हामी क्षमा प्रार्थी छौं आज जेठ 5 गते 2070 साल परेको छ श्रोताहरू यसमा हामीलाई माफ गरिदिनु होला तर हामीले अंग्रेजी मिति भने ठिकै भनेका छौँ अबको कार्यक्रममा यस गीत पश्चात नियमित रूपमा युवा संसार प्रस्तुत गर्दै आएका छौँ युवा गतिविधि र युवा गतिविधि प्रस्तुत गर्दैछु म शुरू गर्दैछु आफै नै अमेरिकाको मेरिल्यान्डका युवाहरूले विश्वमा बढ्दो भोकमारीको समस्याप्रति ध्यान आकर्षण गर्न 30 घण्टा भोकै बिताएका छन् उनीहरूले सो समय भोकै बाँचेकाहरूका लागि अर्थ संकलन पनि गरेका थिए 11 देखि 20 वर्षका यी युवाहरूले आफै घरमा चकलेट बनाएर बेचेका थिए उनीहरूलाई गरीब भएर बाँच्न कति कठिन रहेछ भन्ने सिकाउने उद्देश्यले पनि यो कार्यक्रम गरिएको थियो 30 घण्टाको अवधिमा ती युवाहरूले जुस बाहेक केही खाना पाएनन् तर निकै मेहनत गर्नुपर्ने कामहरू गर्नु पर्यो गरीब मुलुकमा गरीब परिवारमा जन्मेका मानिसहरूले बाँच्नका लागि गर्नै पर्ने कामहरू उनीहरूलाई भोक भोकै गर्न लगाइएको थियो
इटालीका नयाँ प्रधानमन्त्री युरिको लेटास र युरोपियन कमिसन चीफ जोसी मेन्युएल बेरोसले युरोपमा बढेको युवा बेरोजगारी समस्या समाधानका लागि तुरन्तै कदम चलाउनु पर्ने बताए जर्मनीको ब्रेजिलमा उनले युरोपियन युरोपलाई युरोपियन युनियनलाई आफ्नो देशमा बढेको युवा बेरोजगारी सम्बन्धमा सहयोग पुर्याएर युरोपलाई भविष्यमा सुरक्षित गर्न अनुरोध गरे। प्रधानमन्त्री चुनेपछि युरोका लेटर गत साता युरोप भ्रमणमा निस्केका थिए। बेरोसले युरोपमा लागू गरिएको अस्ट्रेसी एजेण्डाको विरोध गरे पनि आगामी जुन 27-28 हुने युनियनको बैठकमा युवा बेरोजगारी समस्या समाधानका लागि विशेष कार्यक्रम ल्याउन अनुरोध गरे। युरोपमा हाल 1,90,00,000 युवा बेरोजगारी छन्। ग्रीस र स्पेन यो समस्याबाट सबैभन्दा पीड़ित छन्।
अमेरिकामा हरेक वर्ष दिने प्रुडेन्सियल स्पिरिट अफ कम्युनिटी अवार्ड्स यसपालि 10 युवाहरूले पाएका छन्। 12-17 वर्षका यी युवाहरू देशभरिका 28,000 दावेदार मध्येबाट छानिएका हुन्। उनीहरूले लिएका अग्रसरताबाट समाजमा परेका सकारात्मक प्रभावका आधारमा 10 उत्कृष्ट छानिएका छन्। उनीहरूलाई व्यक्तिगत रूपमा चलाउन $5,000, उनीहरूको छानेको योजनामा खर्च गर्न ₹5,000 अनि आफ्नै नाम लेखिएको स्वर्ण पदक दिएको छ। प्रुडेन्सियल स्पिरिट अफ कम्युनिटी अवार्ड्सको स्थापना 1995 गरिएको थियो।
मिसन अस्ट्रेलियाले गरेको पहिलो युथ सर्वेका अनुसार इन्डिजिनस अस्ट्रेलियाहरू काम गर्न तयार रहे पनि उनीहरूका लागि उपयुक्त रोजगारको अवसर छैन। 15-19 वर्षका युवाहरूले गरेको यो सर्वेका अनुसार 45% इन्डिजिनस अस्ट्रेलियन युवाहरूमा युनिभर्सिटी जाने सपना देखेका छन् भने 24% मात्र अन्य ठाउँमा भ्रमण गर्ने क्षमता राख्छन्। फुर्सदका समयका कारण नराम्रो व्यवहार सिक्ने भएका कारण अधिकांश युवा इन्डिजिनस अस्ट्रेलियन युवाहरू काम गर्नुपर्ने ठान्छन्।
न्यूजील्याण्डमा युवाहरूका लागि नयाँ ज्याला दर लागू गरिएको छ। अब 16-19 वर्षका युवाहरूले ठूलो मानिसले भन्दा 20% तलब कम पाउनेछन्। तर यो उनीहरूले जागिर पाएको पहिलो 6 मात्र लागू हुनेछ। त्यसपछि भने उनीहरूले वयस्कको समान तलब पाउनेछन्। अहिलेको त्यहाँका वयस्क ज्याला दर $13.75 छ। यस हिसाबले युवाहरूले प्रति घण्टा $11 दरले तलब पाउनेछन्। द वेयर हाउस फार्मर्स केमार्ट बनिङ्स काउन्टडाउन म्याकडोनल्ड्स पिजा हट केएफसी स्टारबक्स कार्ल्स जुनियर स्टोर्सले यो नयाँ नियमको विरोध गरेका छन्। तर पार्क एण्ड सेभ र न्यू वर्ल्डले भने यो दर लागू गर्ने सम्भावना छ। धेरैभन्दा धेरै युवाहरूलाई बेरोजगारी दिलाउने उद्देश्यका साथ यो दर लागू गरिएको लेबर मिनिस्टर रोजगारी दिलाउने उद्देश्यका साथ यो दर लागू गरिएको लेबर मिनिस्टर साइमन ब्रिजेसले बताए। श्रोताहरू, यो थियो युवा गतिविधि। तपाईँ यदि युवा सम्बन्धी समाचारहरू पढ्नुहुन्छ र तपाईँ त्यसको सरकार राख्नुहुन्छ भने तपाईँले हाम्रो ट्विटर पेजमा पनि फलो गर्न सक्नुहुन्छ। यदि तपाईँ ट्विटर चलाउनुहुन्छ भने हामीलाई युवा संसारलाई फलो गर्नुहोस्। हामीलाई युवा सम्बन्धी समाचारहरू त्यहाँ केही प्रस्तुत गर्दै आएका छौँ।
हजुर, त्यहाँबाट धेरै कुरा सिक्न सक्नुहुनेछ। अब चाहिँ हामी गीत सुनौँ होला, होइन?
फेरि हामी गीत त सुन्ने नै छौँ श्रोताहरू। गीत अबको पालोमा हामीले ल्याएको गीत रहेको छ नेपाली चलचित्र भनौँ, चलचित्र रिदमबाट, होइन सीता? रिदमबाट पागल म बन्न सक्छु भन्ने गीत, सीताले ल्याएको गीत हो, मलाई थाहा छैन। आज मैले ल्याएको गीत पनि छ, अहिले तपाईँलाई म भन्नेछु। सीताले ल्याएको गीत चाहिँ म सीतालाई नै भन्न आग्रह गर्दछु। उसले भनिन् रिदमबाट पागल म बन्न सक्छु। श्रोताहरू, यो निकै रमाइलो गीत छ, त्यसपछि हामी फेरि कार्यक्रममा फर्केर आउनेछौँ।
जिन्दगानी सल्कियो आगो मनमा
गर्छु पानी पागल म बन्न सक्छु
हजुर साथीहरू, हामी सुन्दैथ्यौं रिदम नेपाली मुभीबाट रहेको पागल म बन्न सक्छु। अबको कार्यक्रममा रहेको छ एउटा इन्सपिरेसनल स्टोरी। यो स्टोरी चाहिँ रहेको छ ओफ्रा विन्फ्रीको। यो चाहिँ एकदम प्रेरणादायी कथामा पर्छ।
हजुर, हामीले आजको कार्यक्रममा ओफ्रा विन्फ्री जो एक अश्वेत अमेरिकी महिला हुन्, उनको बारेमा केही सामग्री तपाईँलाई प्रस्तुत गर्ने कोसिस गरेका छौं। हामी कार्यक्रममा यस्ता इन्सपिरेसनल भनौँ प्रेरणादायी कथाहरू प्रस्तुत गर्ने गर्छौं, जबकि जहाँबाट युवाहरू हाम्रा श्रोताहरू भनौँ प्रेरणा लिन सक्नुहुन्छ र त्यही अनुसार भविष्यमा आफ्नो कार्यहरू गर्न सक्नुहुन्छ भन्ने हामीले आशा लिएर यस कार्यक्रमको योलाई यस्ता विषयलाई हामी खोराक बनाउने गर्छौं समय समयमा। अब प्रस्तुत गरौं ओप्रा विन्फ्रीको छोटो जीवनी। करियर शुरू गरेपछि कहिले चर्चाबाट ओझेलमा नपरेकी अमेरिकी एक सफल अश्वेत अमेरिकी महिला हुन्। 69 वर्षीय ओपरा विन्फ्री ओबामाको राजनीतिक करियरमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विन्फ्री सशक्त आवाज र दमदार प्रस्तुतिको बलमा 20 शताब्दीको धनी अफ्रिकी अमेरिकी महिला भएकी हुन्। कुनै घरानीय र वा उच्च पहुँचवाला परिवारमा नजन्मिए पनि संसारकै प्रभावशाली महिलाहरूमा उनको नाम लिइन्छ। ओपरालाई अमेरिकी संचार क्षेत्रकी अग्रणी लगानीकर्ता, सर्वाधिक लोकप्रिय द ओपरा विन्फ्री शो कि प्रस्तोता, अभिनेत्री, निर्मात्री तथा परोपकारी महिलाका रूपमा चिनिन्छ।
ओपराको जीवन सबैलाई काल्पनिक कथा जस्तो लाग्न सक्छ। उनी अमेरिका कि मिसिसिफीमा सन् 1994 यानि कि 1954 29 जनवरीमा जन्मेकी थिइन्। उनलाई एक सुन्दर पुस्तक बुक अफ रुथको महिला चरित अपरा नाम दिएको थियो। कमै पढे लेखेका नातेदार एवं छरछिमेकीले उच्चारण गर्न नजानेर उनलाई अपहरा भनेर बोलाउन थाले र कालान्तरमा त्यही बिग्रिएको नाम नै आधिकारिक हुन पुग्यो।
भनिन्छ नाममा के छ, उनको हकमा ठिक त्यस्तै भयो। उनीभित्र लुकिएको प्रतिभा अवसर प्राप्तिसँगै तिखारिँदै गयो। उच्चाइ, रंग, अनुहार र पृष्ठभूमि उनका लागि बाधक भएनन्। उनी अमेरिकी टेलिभिजनको सबैभन्दा प्रिय अनुहार भइन्। सन् 1983 को शुरूदेखि अहिलेसम्म उनको टक सो संसारमै बढ़ी हेरिने टीभी कार्यक्रममा पर्दछ। अमेरिकाको क्यालिफोर्निया मोन्टेसिटोमा बस्ने ओपरासँग अहिले थुप्रै घर तथा फार्म हाउस छन्। अहिले आरामदायी जीवन बिताए पनि उनको बाल्यकाल सहज थिएन। नजिकैका नातेदारबाट 9 वर्षको उमेरमा पहिलो पटक यौन दुर्व्यवहार जेलेकी ओपराको लगातार 5 वर्षसम्म शारीरिक शोषण भयो। उनी 14 वर्षकै कलिलो उमेरमा आमा पनि बनिन्।
अपराखी आमा भनिन्थली घर घरमा गएर काम गर्थिन्। उनीसँग छोरीका लागि एकजोर लुगा किनिदिने रकम पनि हुँदैनथ्यो। गरिबीसँग संघर्ष गरिरहेकी आमासँग छोरीसँग बिताउने समय पनि थिएन। त्यस्तोमा एक्लै अपराका नातेदारले यौन शोषण गरे। यस्तो सबै सहन नसकेर उनी घरबाट भागिन्। घर फर्केर दिएको अपराको शिशु केही समयपछि मृत्यु भयो।
युवती छोरीसँग भएको उक्त पीड़ादायी घटनाले आमाको आँखा खुल्यो र उनलाई विद्यालय पठाउन थालिन्। यो कदमले उनलाई नराम्रो मान्छेबाट टाढा राख्न सहयोग मिल्यो। हजुर आमा हाटी मेलीले ओपरालाई पढ्न प्रेरित गरिरहन्। हजुरआमाको अनुशासनमा उनले स्पष्ट उच्चारणका साथ 4 वर्षको उमेरमै गीत गाउन र बोल्न सिकेकी थिइन्। शब्दलाई गलत ढंगले भन्दा हजुरआमाले उनलाई छडीले पिट्थिन्। त्यसैले उनको जीवन फेरियो। अनि उनी सानी छँदा गुडियाको इन्टरभ्यू लिन्थिन् र घरको पर्खालमा बसेका कागहरूसँग प्रश्न गर्थिन्। यो गुणले पत्रकारिता करियरमा ओपरालाई उत्तिकै सहयोग पुग्यो।
संकटका थुप्रै बेलामा अमेरिकी शहर नासाभिलामा बर्मन विन्फ्रीको अपहराको करियरमा ठूलो भूमिका रहेको छ। उनकी आमा आर्थिक समस्या पर्दा होस् वा अपहराको आनी बानी सुधार्नु पर्दा होस् बमकामा पुग्थिन्। रूखो र कडा व्यवहार गर्ने बर्मनले अपहरालाई हिम्मत पनि उत्तिकै दिन्थे। उनकै मार्गदर्शनमा विद्यालय भर्ना भएर अपहराले सबैभन्दा लोकप्रिय छात्रको उपाधि हात पारिन्। उच्च माविय तहमा उनी सधैँ वकालता टीमको महत्वपूर्ण हिस्सा रहिन्। उनी 17 वर्षको उमेरमा मिस वलिङ्ट टेनिसको उपाधि पनि हात पारिन्।
उनको आवाज शैलीबाट प्रभावित भएर 19 वर्ष छँदै स्थानीय एक रेडियो स्टेशनले रेडियो समाचार वाचिका बनायो। उनले अध्ययनका क्रममा पनि उक्त क्रम जारी राखिन्। उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। पत्रकारिता करियरमा एकपछि अर्को भर्याङ उक्लँदै गइन्। बर्मानको अनुशासन मिश्रित मायाले ओपरालाई सही मार्गमा डोराइसकेको थियो। ओपराले बर्मानलाई आफ्नै पिता मानिन्। त्यसैले उनले आफ्नो नामसँग बर्मानको थर विन्फ्री जोडेकी हुन्। करियरमा सफल ओपराको थुप्रै पुरूषसँग सम्बन्ध रह्यो। कलेजदेखि करियरको शुरूआतका क्रममा उनले ती सम्बन्धलाई खुलेर स्वीकार गरिन्। मनपर्ने पुरूषसँग भएको प्रेम सम्बन्धलाई इमान्दारीपूर्वक निर्वाह गरिन्। उनले अनुहार, धन, रंग वा पृष्ठभूमि हेरेर कहिले पुरूष साथी बनाएनन्। मनले जे खायो त्यही राम्रो भने चाहिँ उनको जीवनमा पुरूष साथीको आवागमन भइ नै रह्यो। श्रोताहरू, हामीले ओपरा विन्फ्रीको थोरै संक्षिप्त कथा तपाईँलाई सुनायौं। ओपरा विन्फ्री विन्फ्री आफू विन्फ्री भएर जन्मेकी थिइनन्। बर्मान विन्फ्रीको थर चाहिँ उनले जोडेर ओपरा विन्फ्री कसैलाई पिता धर्म पिता मानेर चाहिँ उनले आफ्नो नाम उसको पनि बर्मानको पनि नाम संसारमा चर्चा चर्चित बनाइदिन् भने आफू त चर्चित भइन् भइन् नै। उनले बाल्यकालमा खटे बाल्यकालमा भएका कथाहरूको एनालिसिस गर्ने विश्लेषण गर्ने हो भने निकै नै सङ्घर्ष गरेको जीवन भोगेकी छन् ओपराले। त्यो जीवनको फलस्वरूप अहिले विश्व सामु नै ऊ निकै चर्चित यस्तो टेलिभिजन शो चलाउँछिन् कि जो नै संसारमा चाहिँ सबैभन्दा बढी हेरिने टेलिभिजन शोमा पर्दछ ओपरा विन्फ्री शो।
हजुर, बाल्यकाल कठिन भए पनि अहिले अहिले चाहिँ एकदमै राम्रो जीवन बिताइरहेछ।
ओपरालाई अब उसो पनि हामी यहाँबाट शुभकामना दिन्छौँ र संसार नै उहाँले एक अश्वेत अमेरिकी भएर संसारमा नै निकै चर्चाको शिखर टेक्न अथवा चुम्न सफल भएकी छन्। श्रोताहरू, हामीले उहाँबाट निकै कुरा सिक्न सकिन्छ, प्रेरणा पनि लिन सकिन्छ, होइन सिधा?
हजुर।
अब अबको पालोमा ओपरा विन्फ्रीको जीवन कथापछि हामी एउटा गीत प्रस्तुत गर्छौँ, त्यसपछि हामी कार्यक्रममा भुटान सम्बन्धी अलिकति अपडेट हामी कार्यक्रममा दिइरहेका छौँ र आजको कार्यक्रममा पनि हामी थोरै दिने कोसिस गर्नेछौँ र केही सामाजिक सूचनाहरू पनि यहाँबाट पस्किनेछौँ र अबको गीतमा अबको पालोमा एउटा साङ्गीतिक कोसेली रहेको छ सनुप पौडेलको आवाजमा। यस्तै सम्बन्ध निकै नै मिठो गीत छ श्रोताहरू। सनुप पौडेल मलाई पर्सनल्ली निकै मनपर्ने कलाकार हुन्। सनुप पौडेल र अर्का कलाकार हुनुहुन्छ नेपाली कलाकार लोचन रिजाल, उहाँका गीतहरू म धेरै नै मन पराउँछु, सुन्छु पनि। उहाँहरू विशेष तवरले नै आफ्नो गीतहरू प्रस्तुत गर्नुहुन्छ। यस्तै सम्बन्ध सनुप पौडेलको आवाजमा।
नेपाली व्यवसायलाई सहयोग गर्नुहोस्, आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्।
तपाईँले वर्कर एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला, अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ।
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौ।
हामी रियल इस्टेट एजेन्ट्स, ब्याङ्क्स र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौँ।
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वागले, वागले एन्टरप्राइजेस, लेभल 5, 22 ग्रीनफिल्ड स्ट्रीट, एडलेड।
फोन नम्बर 04345320062,
हजुर साथीहरू, तपाईँलाई युवा संसद कार्यक्रममा फेरि पनि स्वागत छ। हामी प्रस्तुत गर्दैथ्यौँ ओप्रा विन्फ्रीको इन्स्पिरेसन स्टोरी, त्यसपछि गीत सुन्यौँ। अब कार्यक्रममा पालो भएको छ भुटान अपडेटको।
हजुर, सोनु पौडेलको निकै सुमधुर आवाजको गीतपछि हामी तपाईँलाई भुटान अपडेट, भुटान बारे जानकारी तर्फ ध्यान आकर्षण गर्न चाहन्छौ। हामी गत केही हप्तादेखि यस कार्यक्रममा युवा संसारमा तपाईँलाई भुटानमा हुन गइरहेको चुनाव भनौँ निर्वाचनको बारेमा केही अपडेट, केही जानकारी गर्ने तपाईँलाई कोसिस गर्दै आएका छौँ। र आजको पालामा हामीले गत हप्ता कुन कुन पार्टीले पहिलो चरणको निर्वाचनमा लड्ने मौका पाए, भुटानको निर्वाचन आयोगले कुन कुन पार्टीलाई दर्ता दियो भन्ने बारे तपाईँलाई जानकारी गरायौं भने अलिकति त्यसबारे थोरै खोटाइहालौं। तपाईँको जानकारीको लागि भुटानको निर्वाचन आयोगले पीपल्स डेमोक्रेटिक पार्टी पीडीपी र ड्रुक फिन्छोन सोक्पा डीपीटी, जो अहिले सत्तारूढ थियो र अहिले भर्खरै मात्र त्यसको सरकार डिजल्भ भइसकेको छ र कार्यकारी एउटा अन्तरिम सरकारले अहिले सरकार भुटानलाई चलाइरहेको छ, सरकारी तवरले चलाइरहेको छ भने अर्को पार्टी रहेको छ ड्रुक नेमरूप छोक्पा डीएनटी, र अर्को पार्टी पनि रहेको छ ड्रुक चिरवन छोक्पा। यी चार पार्टीले पहिलो चरणको निर्वाचनमा भाग लिन पाउनेछन् र निर्वाचन पहिलो चरणको निर्वाचनमा धेरै मत पाउने दुईटा पार्टीको दोस्रो चरणको निर्वाचन हुनेछ भनेर हामीले तपाईँलाई गत हप्ताको कार्यक्रममा प्रस्तुत गरिसकेका छौं। र आजको कार्यक्रममा भुटान अपडेटमा तपाईँलाई के भन्न चाहन्छौ हामी भने भुटान यी विभिन्न पोलिटिकल पार्टी, विभिन्न राजनैतिक पार्टीहरूले दक्षिण भुटानको समस्या र दक्षिण भुटानमा धेरै मान्छेहरू सेन्सेसमा सम्मिलित छैनन् र धेरै मानिसहरूको निर्वाचन नावावलीमा पनि भोट गर्ने मतदाता पत्रमा पनि नाम नरहेको पाएको हुँदाखेरि सेन्सेसमा पनि धेरै छुटेका छन् र त्यो सम्बन्धी पार्टीहरूको आफ्नो धारणाबारे अलिकति थोरै थोरै जानकारी दिने प्रयास गर्नेछु। पहिलो पार्टी डीपीटी सरी पीडीपी पीपल्स डेमोक्रेटिक पार्टीले भनेको छ सबै हाम्रो नजरमा सबै जनताहरू सबै बराबर हुन् र सबैले एक समान अधिकार र समान मौकाहरू पाउनुपर्ने हुन्छ र यसका लागि अहिले भएको विद्यमान समस्या जो सेन्सेसमा छुटेका छन् मानिसहरू, जो जनगणनामा छुटेका छन् उहाँहरूलाई पनि सम्मिलित गराउनुपर्ने हाम्रो धारणा रहेको छ र यदि गरिएन भने हामीलाई पछि समस्या हुनेछ र ती सबै दक्षिण भुटानमा बस्ने हाम्रै दाजुभाइ हुन् भनेर चाहिँ पिपल्स डेमोक्रेटिक पार्टीका सभापति अध्यक्ष भनौँ छिरिङ तोगेले बताउनु भएको छ। र ड्रुक फिन्छोन छोक्पाको धारणा भने अलिक फरक रहेको छ। ड्रुक फिन्छोन छोक्पाले भनेको छ सबैले जन्मसिद्ध अधिकार पाएका छन् र पाउनुपर्ने हुन्छ। हाम्रो संविधानले सबैलाई नै जन्मसिद्ध अधिकार सेन्सेसमा आफ्नो नाम लेखाउने र भोट नाम लेखाउने देखाउने जन्मसिद्ध अधिकार दिएको छ र नागरिक हुने जन्मसिद्ध अधिकार पनि संविधानले तोकेको छ र भनेको छ यदि कोही सेन्सेसमा सम्मिलित छैन जनगणनामा कसैको नाम अंकित छैन भने त्यो भुटानी गैर भुटानी हुनुपर्छ भन्ने आफ्नो धारणा अंकित गरेको छ र यसलाई पनि अलिकति डिपिटीले भनेको छ जो कोही छोडेको छ भने आफ्नो अभिभावकको केयरलेसले भनौँ केयरलेसले पनि सेन्सेसमा नाम लेखाउन छुटेको हुनुपर्दछ भनेर इंकित गरेको छ र अर्को पार्टी ड्रुक नेमरूप छोक्पाले भनेको छ संविधानको नजरमा संविधान र नियम कानूनको नजरमा सबै बराबरी हुन् र ड्रुक नेमरूप छोक्पाले यसकै लागि आफ्नो कटिबद्धता जाहेर गर्दछ भनेर भनेको छ भने ड्रुक नेमरूप छोक्पाका अध्यक्ष दोर्जी छोडेनले यसरी यो धारणा व्यक्त गरेकी छन् अर्को अन्तिम पार्टी रहेको छ ड्रुक चिरवाङ छोक्पा कि अध्यक्ष लिली वाङचुक जो एक महिला सशक्त महिला भएर अहिले चुनावी मैदानमा उत्रिनु भएको छ उहाँले भन्नुभएको छ यो समस्याले हामीलाई निकै मर्माहत पारेको छ र निकै असजिलो पनि महसुस गराएको छ र हामीले यसलाई समाधान गरेर मेलमिलापको नजरबाट अगाडि बढ्नुपर्ने हुन्छ र हामी जीएनएच ग्रस नेशनल ह्याप्पिनेस कुल ग्राहस्थ खुसियालीको देश भएकोले गर्दाखेरि सबैलाई खुसी बनाउने र सबैको इच्छा चाहनालाई सम्मान गर्ने हाम्रो धारणा रहेको छ भनेर चाहिँ बताउनु भएको छ श्रोताहरू अलिकति हामीले दक्षिण भुटानमा भएको समस्या दक्षिण भुटानमा विद्यमान पहिलाको समस्या र अहिलेको समस्या बारेमा राजनीतिक दलहरूको धारणाबारे थोरै तपाईँहरूलाई जानकारी दिने कोसिस गर्यौं श्रोताहरू
हजुर हामी अस्ट्रेलिया आएर पनि भुटानको बारेमा चुनावको बारेमा अपडेट लिँदैछौँ त्यो चाहिँ एकदमै राम्रो कुरो
अब हामी भुटानको निर्वाचनको बारे जानकारी साथसाथै अलिकति सामाजिक सूचनाहरू पनि प्रस्तुत गर्छौँ सीता तिमीसँग के सामाजिक सूचना छ तिमीसँग
हजुर मेरो हातमा एउटा कम्युनिटी अनाउन्समेन्ट परेको छ यो चाहिँ क्यान्समा एक 40 वर्षीय ज्ञान बहादुर छेत्री ज्यूको निधन भएको थियो 10th of March 8 बजे
10th of May 2013
8 बजे क्यान्स हस्पिटलमा उहाँको निधन भएको छ यदि तपाईँहरू उहाँहरूलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने यहाँ निम्न व्यक्तिहरूलाई कन्ट्याक्ट गरेर तपाईँ सहयोग गर्न सक्नुहुनेछ यहाँ व्यक्तिहरू हुनुहुन्छ वेदा विष्ट अनि उहाँको नम्बर रहेको छ 04223342267 अनि त्यसै गरी चित्र गौतम 04023855329 त्यसै गरी इन्द्रमाया विष्ट 04220503700 अनि हरि पोखरेल 04357394 अनि अन्तिममा रहेको छ सुशील निरौलाको उहाँको नम्बर रहेको छ 04212101018
ज्ञानबहादुर छेत्रीको चिर आत्माले शान्ति पाओस् र उहाँको परिवारलाई हामी केही सहयोग गर्न सक्छौं र चाहन्छौ भने विभिन्न व्यक्तिहरूको नाम अहिले सीताले भनिन् र हामी यस्तो कार्यमा सहयोग गर्न पछि हट्नु हुँदैन हामी यस्ता समस्या जो कहिलाई पनि पर्न सक्छ र यो एउटा सामाजिक सूचना थियो र म पनि अर्को सामाजिक सूचना तपाईँहरूलाई भन्न गइरहेको छु यो प्राप्त भएको छ भुटनिस एथनिक स्कूल परिवार र भुटनिस सिनियर्सको तर्फबाट यो रहेको छ बुद्ध जयन्ती र भुटनिस एथनिक स्कूलको कार्यक्रम बारे जानकारी रहेको छ आगामी 25 मे 2013 सेन्ट जोन चर्चमा एउटा कार्यक्रमको आयोजना गरेको छ बुद्ध पूर्णिमा रहेको छ 2556 बुद्ध पूर्णिमामा विभिन्न कार्यक्रमहरू आयोजना गरेर भुटनिस एथनिक स्कूल र भुटनिस सिनियर्सले मनाउने घोषणा गरिसकेको छ र कार्यक्रममा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्ने कुराहरू यहाँ हामीलाई जानकारी गराउनु भनेर चाहिँ रेडियोको लागि समाचार पस्किनलाई हामीलाई दिनुभएको छ र यसमा रहेका छन् गीत संगीत नाटक पनि भन्नुभएको छ र बालन कविता वाचनका कार्यक्रमहरू पनि रहेको छ र यसमा तपाईँलाई सहर्ष उपस्थित हुनको लागि जानकारी गराइन्छ भनेर भुटनिस एथनिक स्कूलले हामीलाई एउटा छोटो जानकारी प्रस्तुत गर्न आग्रह गर्नुभएको छ र अर्को मसँग सूचना रहेको छ हेल्थ एक्सपोको बारेमा जो प्लेफोर्ड सिटी अफ प्लेफोर्डले गर्न गइरहेको छ यो रहेको छ रिसेपिङ प्लेफोर्ड हेल्थ एक्सपो भनेर यो चाहिँ 24 मे अर्को हप्ता रहेको छ 24 मे 10 बजेदेखि 2:30 बजेसम्म रहेको छ यसमा चाहिँ तपाईँले कसरी स्वस्थ खानेकुराहरू पकाउने र पकाउने भन्ने बारेमा जानकारी लिन सक्नुहुन्छ र विभिन्न स्वास्थ्य सम्बन्धी सल्लाहहरू लिन सक्नुहुन्छ यसमा आफ्नो स्वास्थ्य जाँच पनि गराउन सक्नुहुनेछ र विभिन्न खानेकुराहरू पनि आफूले टेस्ट गर्न स्वाद लिन सक्नुहुनेछ भने यसका लागि जुम्बा ताइची राइड अ बाइक भन्ने विभिन्न एक्सर्साइज कसरतका कायदाहरू पनि सिकाउने भनेर चाहिँ यहाँ प्रस्तुत गरिएको छ र यो कार्यक्रममा चाहिँ हेल्दी कुकिङ डेमोन्स्ट्रेसन चाहिँ एडम स्वान्सन जो रेडी स्टडी कुक भन्ने कार्यक्रममा उहाँ आउनुहुन्छ र यसमा एडम स्वान्सनले चाहिँ विभिन्न स्वस्थ र उपयोगी खानेकुरा कसरी पकाउने र कसरी सेवन गर्ने भन्ने बारेमा जानकारी दिनेछन् भने यस कार्यक्रमलाई च्यानल 9 को पोस्टकार्ड भन्ने सोकी सञ्चालिका लिसा म्याकस्किलले सञ्चालन गर्नेछन् यसमा गएर विभिन्न सुविधाहरू लिन चाहिँ हाम्रो समुदायले पनि सक्ने रहेछ भन्ने जानकारी हामीले यहाँ प्रस्तुत गर्यौं अबको पालोमा के छ सीता
अबको पालोमा हामीलाई एउटा अनुरोध आएको छ गीतको गीत अनुरोध गर्नुभएको छ च्याङ तामाङजीले गीतको बोल रहेको छ को होला माया यो मायालु
सुनिल गिरीको आवाजमा रहेको गीत छ च्याङ तामाङ पनि भन्नुभएको छ वाइबा पनि भन्नुभएको छ जे हो तपाईँको नाम हामीले तामाङ वाइबा सही भन्यौँ होला श्रोता हामीले यदि छुटायौँ भने माफ गर्नुहोला हामीलाई तपाईँको अनुरोधमा हामी यहाँ गीत बजाउँछौँ सुनिल गिरीको आवाजमा को होला त्यो
को होला त्यो मेरोमा
नेपाली व्यवसायलाई सहयोग गर्नुहोस्, आफ्नो समुदायलाई टेवा पुर्याउनुहोस्।
तपाईँले वक द एन्टरप्राइजेसको सेवा पहिले नै उपभोग गर्नुभएको होला, अब हामी कहाँ फाइनेन्स ब्रोकिङको सेवा पनि उपलब्ध छ।
तपाईँ घर किन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई ब्याङ्कले भन्दा बढी जानकारी र सुझाव दिन प्रतिबद्धता व्यक्त गर्दछौ।
हामी रियल इस्टेट एजेन्ट, ब्याङ्क र कन्भेन्सरसँग मिलेर सबै प्रक्रिया सहज बनाउन कटिबद्ध छौ।
सेवा लिन तुरन्त सम्पर्क गर्नुहोस् आशिष वागले, वागले एन्टरप्राइजेस, लेभल 5, 22 ग्रिनफिल्ड स्ट्रिट, एडिलेड।
फोन नम्बर 04345320062।
हजुर, वाग्ले इन्टरप्राइजेसको यो प्रायोजनपछि प्रायोजनभन्दा अगाडि तपाईँले सुन्नुभयो एउटा निकै रमाइलो गीत, को होला त्यो सुनिल गिरीको आवाजमा निकै नै समुद्र गीत ल्याएको छ सीताले आज है। सीताले मलाई पनि मनोरञ्जन दिलाने यो गीत सुनाएर, र जो श्रोताले चाहिँ अनुरोध गर्नुभएको थियो च्याङ वाइबा भनौँ च्याङ तामाङ, उहाँलाई धेरै धेरै धन्यवाद। यो गीत तपाईँले हामीलाई रोजेर पठाउनु भयो र यस्ता गीत समय समयमा हामीलाई रोजेर पठाउँदै गर्नुहोला, हामी तपाईँको रोजाई यहाँबाट प्रस्तुत गर्नेछौँ भन्ने हामी वाचा गर्दछौँ।
हजुर, तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो एडिलेड 101.5 मेगाहर्ज, अनलाइनमा पनि सुन्दै हुनुहुन्छ होला कति साथीहरूले।
अनलाइनमा त संसारभर नै साथीहरूले सुन्नुहुन्छ भन्ने हामीले जानकारी पाएका छौँ होइन। radio.la.edu.au सुन्न सक्नुहुन्छ लाइभ भने, फुसुकको समयमा भने हामीसँग माध्यमहरू छन् सुन्ने होइन। के हो सिद्धार्थ भन्दैन?
एउटा रहेको छ आइट्युन्स हाम्रो युवा संसार, अनि अर्को रहेको छ हाम्रो सहकर्मी साथी इन्द्रको ब्लग आइपिए जर्नल।
हजुर,
त्यसै गरी हामी फेसबुकबाट पनि सुन्न सक्नुहुन्छ, हामी अपलोड गर्छौँ नि।
हाम्रो वेबसाइटमा अपलोड हुने बित्तिकै हाम्रो वेब, तपाईँले यदि हाम्रो फेसबुकको पेज चाहिँ लाइक गर्नु भएको छ भने तपाईँको न्युज फिडमा सिधै आउन सक्छ, तपाईँले हामीलाई सुन्न सक्छ।
पेज मात्रै नभएर एकाउन्टमा पनि,
एकाउन्टमा चाहिँ नदेखिन सक्छ श्रोताहरू, तर पेज लाइक गर्नुभएको छ भने तपाईँको फिडमा आउन सक्छ र हामीलाई सोझै सुन्न सक्नुहुन्छ। र हामीले आइट्युन्समा पनि यो सुविधा उपलब्ध गराउन सफल भएका छौँ। अब श्रोताहरू, 101.5 मेगाहर्जको तरङ्गमा युवा संसारको कार्यक्रममा युवा संसार लिएर सितारा देवी आज उपस्थित भएका छौँ। तपाईँ सायद मनोरञ्जन लिइराख्नु भएको छ होला, र तपाईँ अब कार्यक्रमको अन्तिम तर्फ आएका छौँ हामी, र हामी अब अन्तिममा एउटा सानो जानकारी दिने प्रयास गर्नेछौँ। पहिला, योभन्दा पहिला म सीतालाई चाहिँ भन्छु, सामाजिक सञ्जाल भन्छौँ नि हामी, सोसियल मिडिया, तिमी के चाहिँ युज गर्छौ, के चाहिँ चलाउँछौ, के प्रयोग गर्छौ, के को लागि प्रयोग गर्छौ?
म एउटा चलाउँछु फेसबुक, फेसबुक चलाउँछु, ट्विटर चलाउँछु, अनि स्काइप चलाउँछु बेला बेला होइन, अनि याहु मेल, अनि लिङ्कडइन।
के विशेष गरी के को लागि? अब सामाजिक सञ्जाल भन्ने बित्तिकै मानिसहरूलाई नजिक बनाइदिने काम गर्छ, र त्यसको अरू फाइदाहरू पनि देखेको छौ कि छैन तिमीले?
फेसबुकमा देखेको छु, फेसबुकमा अब तपाईँहरूले कुनै पेजहरू लाइक गर्नुभएको छ, अब सबै सिजमको लागि न्युज लाइक गर्नुभएको छ, अब अस्ट्रेलियाकै न्युज भयो या नेपालकै न्युज भयो भने त्यहाँ लाइक गर्नुभएको छ भने अपडेटहरू त्यहाँ न्यू फिडमा आउने गर्छ, अनि त्यहाँ गएर हामी पढेर जानकारी लिन सक्छौँ।
यो अवश्य राम्रो कुरा सीताले उठाइन्। यो मात्रै होइन, सोसियल मिडियाले चाहिँ विभिन्न कार्यक्रमहरूलाई उत्थान गर्ने, प्रमोट गर्ने काम गर्छ। जस्तो गत हप्ताको भुटानी हाम्रो कार्यक्रम थियो नि, वार्षिक उत्सव कार्यक्रम, त्यसमा चाहिँ दुई चारजना भोलिन्टियर भाइहरूले, स्वयंसेवक भाइहरूले चाहिँ हाम्रो कार्यक्रमलाई चाहिँ संसारभर के भइरहेको छ, एडिलेडमा भुटानी समुदायले के कस्तो कार्यक्रम गरिरहेको छ भन्ने बारे चाहिँ जानकारी फेसबुक, ट्विटर, गुगल प्लस, युट्युब साउन्ड क्लाउडबाट दिने प्रयास गरे नि हो त्यस्तो कार्यक्रमहरू हो त्यस्तो उत्थानको लागि प्रमोट गर्नको लागि पनि सामाजिक सञ्जाल प्रयोग गरिन्छ भने कसैले अब सामाजिक सञ्जाल प्रयोग गरेरै कसैले जागिरहरू पाउन सक्छन् जस्तो लिङ्कडइन एउटा त्यसको लागि ठुलो उदाहरण हो होइन लिङ्कडइन र फेसबुकमा पनि र ट्विटर चाहिँ एउटा अहिले निकै नै चलेको फेसबुक जत्तिकैमा चलेको छ
पपुलर
त्यसमा चाहिँ बढी न्युज आइटमहरू हेर्न सकिन्छ बढी विभिन्न पत्रकार विभिन्न टिभी च्यानल्स र विभिन्न व्यक्तित्वहरूलाई फलो गरेर के भइरहेको छ भन्ने जानकारी लिन सकिन्छ अहिले यो यसको बारे जानकारी यसको बारे कुरा उठान गर्नुको कारण चाहिँ के रहेको छ भने ट्विटर फेसबुक र युट्युब र अरू विभिन्न सञ्जालमा महिलाहरूको पहुँच कति छ र यसमा अहिले यसमा कति ट्विटहरू भइसके यी ट्विटहरू कहाँ जान्छन् भन्ने बारेमा अलिकति जानकारी तपाईँहरूलाई गराउने कोसिस गर्दैछु सीता तिमीले केही थाहा छ यसको बारेमा छैन भने म यहाँ सुनौ म
भन्छु
है है युएस लाइब्रेरी अफ कंग्रेस र ट्विटरको सम्झौता अनुसार लाइब्रेरी ले ट्विटरको शुरूआतदेखि नै सबै ट्विटहरू अभिलेख गर्दै आएको छ 2013 जनवरीसम्म 170 बिलियन ट्विटहरू अभिलेख गरिसकेको छ
170 बिलियन
भनेको धेरै हो अभिलेखालयमा उक्त ट्विटहरू राख्न 133.2 टेराबाइटको ठाउँ ओगटेको छ त्यति ठाउँमा चाहिँ त्यति ट्विटहरू राखिएको छ युएस लाइब्रेरी अफ कंग्रेसले फेब्रुअरी 2011 अक्टोबर 2012 प्रतिदिन 140 मिलियनदेखि 500 मिलियन ट्विटहरू चाहिँ युएस लाइब्रेरी कंग्रेस र ट्विटरको अनुमान रहेको बताएको छ प्रतिदिन होइन 140 देखि 500 मिलियन ट्विटहरू चाहिँ ट्विट हुने ट्विटरमा जानकारी गर्छ यो चाहिँ क्रम बढ्दो छ अरू विभिन्न देशहरूमा पनि गएर ट्विटरले निकै ठूलो फड्को मारिसकेको छ निकै आफ्नो प्रयोगकर्ताहरू चाहिँ जमाउन सफल भएको छ र अर्को फेसबुकको बारे जानकारी मेरो के छ भने फेसबुकमा हरेक दिन प्रयोगकर्ताहरूले जम्मा 10.5 मिलियन भनेको 10.5 अर्ब मिनेट खर्च गर्छन् जसको हिसाब 20,000 वर्ष हुन जान्छ होइन फेसबुकमा फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्ग र युएस सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले फेब्रुअरी 2012 घोषणा गरे अनुसार उक्त समय 2.7 बिलियन यानि कि 2.70 अर्ब 250 मिलियन करोड लाइक्स हुन्छन् भने 250 मिलियन फोटो यानि कि 25 करोड फोटो प्रतिदिन अपलोड हुन्छन् र हजारौं साथी बनाउन खर्च हुने गर्छन् त्यो समय छ नि त्यो जम्मा समय अघि मैले भनेको 10.5 अर्ब मिनेट चाहिँ त्यति त्यो काममा चाहिँ खर्च गरिएको हुन्छ फेसबुकमा होइन र फेसबुक प्रयोगकर्ताको संख्या 1 बिलियन भनौँ 1 अरब पुगिसकेको छ फेसबुक यदि देश हुने भए चीन र भारत पछिको तेस्रो ठूलो देश हुने थियो होइन र भनिहाल्नु श्रोताहरू चाइनाको चीनको पपुलेसन 1.34 बिलियन रहेको छ भने भारतको 1.24 बिलियन रहेको छ र फेसबुक चाहिँ यदि देश हो भने तेस्रो देश हुने थियो तेस्रो ठूलो देश हुने थियो भनेर चाहिँ यहाँ निकै रमाइलो जानकारी पस्किया छ डिसेम्बर 2012 विश्वका 123 सरकार तथा राष्ट्र प्रमुखले आफ्ना जनता लगायत अन्तर्राष्ट्रिय जनतासँग कुराकानी गर्नलाई ट्विटर प्रयोग गरेको पाइएको छ डिजिटल पोलिसी काउन्सिलका अनुसार 123 मध्ये 32 भने सरकारी एकाउन्ट हुन् जसले सरकार प्रमुखका लागि ट्विट गर्दछन् ट्विटरमा सबैभन्दा धेरै पछ्याइएका सरकार प्रमुख भने अमेरिकी राष्ट्रपति बराक ओबामा हुन् जसका 24 मिलियन यानि कि 2.40 करोड फलोवर्सहरू रहेका छन् अनि अझै बढ्ने क्रममा छन् त्यस्तै भेनेजुएलाका राष्ट्रपति हुगो छावेज र टर्कीका राष्ट्रपति अब्दुल्ला गुल चौथो स्थानमा रहेका थिए भने उक्त उत्कृष्ट 10 को सूचीमा एक मात्र महिला परेकी छन् उनी हुन् जोर्डन की रानी रानिया एक मात्र महिला परेकी छन् होइन र अन्तिम जानकारी मसँग के रहेको छ 2012 फेसबुकमा 58%, इन्स्टाग्राममा 53%, ट्विटरमा 62% र माइस्पेसमा 62% जस्ता सामाजिक सञ्जालमा महिलाको हाबी रहेको छ फेसबुक इन्स्टाग्राम ट्विटर र माइस्पेसमा महिलाहरू धेरै प्रयोगकर्ता छन् भने गुगल प्लस स्पोटिफाई युट्युब फ्लिकर लिङ्कडइनमा भने अझै पुरुषहरूकै हाबी रहेको छ यो थियो सामाजिक सञ्जालबारे थोरै जानकारी होइन सीता
एकदमै इन्ट्रेस्टिङ
तपाईँले यस्ता जानकारीहरू चाहिँ विभिन्न ठाउँबाट लिन सक्नुहुनेछ। मैले पनि यो खोजेर पाएको जानकारी हो, म यस्तो जानकारी निकै नै खोज्छु, मजा लाग्छ यस्तो पढ्नको लागि। र मैले चाहिँ आज ल्याउनुको कारण चाहिँ श्रोताहरूको लागि यो थाहा नभएको कुरा हुनसक्छ, कतिले थाहा पाउनु भयो भने पनि, जस्तो सीताले भने मलाई थाहा थिएन भने नि, अनि मलाई पनि थाहा थिएन यो नपढुन्जेल, यदि कसैले प्रस्तुत गर्यो, यदि कहीँ पढ्नु भयो भने थाहा हुन्छ,
रिसर्च गरेर यो जान्दा यसमा यो चाहिँ जान्ने भनेर लाग्यो भने मात्रै थाहा
हुन्छ होइन। अब यो चाहिँ निकै रमाइलो कुरा, मैले चाहिँ यो गत हप्तातिर ल्याएको खोजेको जानकारी, भेला बारेको संकलन गरेको जानकारी हो, यसले निकै नै मलाई ज्ञानवर्धक लाग्यो।
फेसबुक चाहिँ देश हुनु भने तेस्रो
ठुलो देश हुने थियो भनेर चाहिँ यहाँ प्रस्तुत गरिएको छ, निकै रमाइलो जानकारी, सीतालाई रमाइलो लागेको जस्तो छ यो होइन
एकदमै।
श्रोताहरू, कार्यक्रमको अन्तिममा आइसकेका छौँ। कार्यक्रम युवा संसारमा तपाईँलाई आज हामीले साथ दियौँ, म थिएँ देवी पोखरेल र सीता, र आजको कार्यक्रमबाट हामी विदा माग्न खोजिरहेका छौँ। र विदा माग्नुभन्दा अगाडि तपाईँले यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने फेसबुक त छँदैछ, अघि हामीले बतायौँ, र हाम्रो इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com, र हामीलाई सुन्दै रहनुहोला, हामीलाई प्रतिक्रिया दिँदै रहनुहोला। हामी अन्तिममा कुन गीत छोड्छौँ सीता, केही थाहा छ तिमीलाई?
कुन गीत
थाहा छैन तिमीलाई है? हामी छोड्नेछौँ पानीको फोका भन्ने गीत, तिमीले ल्याएको गीत बिर्सिने। र श्रोताहरू, पानीको फोका भन्ने गीत सुन्दै रहनुहोला, र हामीलाई आजको कार्यक्रमबाट आज्ञा दिनुहोस्। अर्को हप्ता अवश्य पनि आउनेछौँ विभिन्न सामग्री र गीत संगीत लिएर, र तबसम्मको लागि म देवी पोखरेल
र म
सीतालाई आज्ञा दिनुहोस्। हस्त नमस्ते।
मैले मनको माया देखाउन सकिन छु तिम्रो मनमा मायाले खाउन हो जानिन छु मैले मनको माया देखाउन सकिन छु तिम्रो मनमा मायाले खाउन
सबै दोष मेरै भनी